यो रेडियो नेपाल हो। अब सुनील थापाबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। नेपालमा भोलिबाट कोरोना भाइरस विरूद्धको खोप अभियान शुरू हुँदै भारतले 10 लाख खोप अनुदान दिएको प्रति प्रधानमन्त्रीद्वारा आभार व्यक्त। प्रतिनिधि सभा विघटन विरूद्ध अझै शक्तिका साथ लड्ने नेकपा दाहाल नेपाल समूहका अध्यक्ष प्रचण्डको उद्घोष र विश्वमा नयाँ शीतयुद्ध शुरू गर्न खोजेको प्रति चीनका राष्ट्रपति शी जिनपिङको चेतावनी। अब पूरा समाचार। राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वको दोस्रो अग्लो शिखर माउन्ट केटुको सफल आरोहण गरी स्वदेश फर्केको कृतिमानी नेपाली टोलीलाई बधाई दिनुभएको छ। आज राष्ट्रपति भण्डारीले ट्वीट गर्नुहुँदै राष्ट्रिय गान गाउँदै आरोही निर्मल पूर्जा सहितको टोलीले गरेको शिखर आरोहणबाट सबै नेपाली गौरवान्वित भएको उल्लेख गर्नुभएको छ। विश्वको दोस्रो ठूलो शिखर माउन्ट केटुको कीर्तिमानी सफल आरोहण गरेर नेपाल फर्किएका आरोहीहरूलाई सरकारले सम्मान गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आरोहीहरूलाई दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गर्नुभयो। कार्यक्रममा प्रधानमन्त्री ओलीले हिउँदे सिजनमा माउन्ट केटुको सफल आरोहण गरेर विश्व सामु नेपालको चिनारी र पहिचानलाई थप उचो बनाउने काम प्रशंसा योग्य भएको बताउनुभयो। प्रधानमन्त्री ओलीले हिमाल आरोहण जोसुकैले गर्न नसक्ने भएकोले हिमाल आरोहण गर्नेहरूका लागि विशेष मान पदवी र विभूषणको व्यवस्था गरिने बताउनुभयो।
जसरी सफलतापूर्वक कीर्तिमान कायम गरेर फर्किनु भएको छ, यो प्रशंसा योग्य छ, तपाईँहरूको प्रशंसा गर्न चाहन्छु। तर यो एक्सपेडिसनकै क्षेत्रमा असाधारण योगदान गर्नेहरूका लागि एक्सपेडिसनकै निम्ति अवार्ड, त्यसको बन्दोबस्त अहिलेसम्म छैन, त्यसको हामी अब उपरान्त व्यवस्था गर्छौँ।
प्रधानमन्त्री ओलीले हिमाल आरोहणमा जाँदा सरकारलाई जानकारी गराएर सक्दो सहयोग गर्ने भन्नुहुँदै हिमाल आरोहण सम्बन्धी सावधानीपूर्वक गर्न आह्वान पनि गर्नुभयो। कार्यक्रममा टेकु हिमाल आरोहीको नेतृत्व गर्नुभएका निर्मल पूर्जाले देशको चिनारीका लागि आफूहरूले हिमाल चढ़ने गरेको भए पनि कहीँ कतैबाट सहयोग नपाएको गुनासो गर्नुभयो। भारतको गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। राष्ट्रपति भण्डारीले आफ्ना भारतीय समकक्षी रामनाथ कोविन्द र प्रधानमन्त्री ओलीले आफ्ना समकक्षी नरेन्द्र मोदीलाई आज बेग्ला बेग्लै शुभकामना सन्देश पठाउँदै शुभकामना एवं बधाई ज्ञापन गर्नुभएको छ। सन्देशमा राष्ट्रपति भण्डारीले शताब्दियौं पुरानो बहुआयामिक नेपाल भारत सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने विश्वास सन्देशमा व्यक्त गर्नुभएको छ। त्यसै गरी प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री मोदीलाई पठाउनु भएको सन्देशमा भारतका जनताको निरन्तर शान्ति प्रगति र समृद्धिको कामना गर्नुभएको छ। उहाँले कोविड 19 विरूद्धको 10 लाख मात्रा खोप नेपाललाई अनुदान स्वरूप उपलब्ध गराएकोमा हार्दिक कृतज्ञता समेत ज्ञापन गर्नुभएको छ। कोविड 19 विरूद्धको कोविशील्ड खोपको भोलि बिहान 10 बजे प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट शुभारम्भ गर्दै हुनुहुन्छ। काठमाडौँ उपत्यकामा 17 अस्पताललाई खोप केन्द्र बनाएको स्वास्थ्य सेवा विभागले जनाएको छ। काठमाडौँमा 12, ललितपुरमा 3 र भक्तपुरमा 2 अस्पतालमा खोप केन्द्र रहनेछन्। खोपको शुभारम्भ समारोहमा सातै प्रदेशमा रहेका 62 अस्पताल र 120 भन्दा बढ़ी खोप केन्द्रबाट सूचीकृत व्यक्तिलाई एकैसाथ खोप दिइनेछ भने यही माघ 18 गतेभित्र 77 जिल्लाका 300 खोप केन्द्र मार्फत खोप प्रदान गरिने खोप शाखाको तयारी छ। लक्षित समूहले मात्र खोप पाएको यकिन गर्नका लागि सम्बन्धित संस्थाले खोप पाउने व्यक्तिको सूची सार्वजनिक गर्ने व्यवस्था मन्त्रालयले गरेको छ। भारत सरकारको अनुदानमा माघ 8 गते 10 लाख मात्रा खोप नेपाल भित्रिएको हो। नेपालमा आज 69 विश्व भन्सार दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। यसै सन्दर्भमा नेपाल सरकारले नेपालको आयात निर्यात व्यापारलाई अन्तर्राष्ट्रिय मापदण्डको बनाउनका लागि विश्व व्यापार संगठनले तोकियो बमोजिमको व्यापार प्रणाली नेपाल राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयनमा ल्याएको छ। अर्थमन्त्री विष्णु प्रसाद पौडेलले ललितपुरमा आयोजित कार्यक्रममा कम्प्युटरको स्विच थिचेर प्रणालीको शुभारम्भ गर्नुहुँदै भन्सारमा नयाँ डिजिटल अन्तर्राष्ट्रिय प्रणाली लागू भएपछि नेपालको वैदेशिक व्यापार छिटो छरिटो र सहज हुने बताउनुभयो। नयाँ प्रणालीको सञ्चालन भएसँगै नेपालको आयात निर्यातका क्रममा व्यवसायले झेल्नुपर्ने बाध्यताको अन्त्य भएको पनि अर्थमन्त्री पौडेलले बताउनुभयो। नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा विघटन विरूद्ध अझै शक्तिका साथ लड़िने बताउनु भएको छ। पुराना वामपन्थी नेता खम्बा सिम्म कुमारलाई आज जितवनमा श्रद्धांजलि अर्पण गर्नुहुँदै उहाँले पार्टी एकताका निम्ति उहाँहरू जस्ता अभिभावकको ठूलो प्रेरणा आफूहरूलाई प्राप्त भएको बताउनुभयो। कुँवरको आज बिहान भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो। प्रतिनिधि सभा विघटन विरूद्धको रिट निवेदनमा आज पनि सुनवाई जारी छ। सर्वोच्च अदालतको संवैधानिक इजलासमा माघ 4 गतेदेखि जारी सुनवाईमा आज पनि रिट निवेदकको तर्फबाट कानून व्यवसायहरूले बहस जारी राख्नुभयो। चितवनमा स्कूल बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ। सोलुखुम्बु टापटिङ 5 बस्ने मोटरसाइकल चालक अनिल मगर र पछाडि सवार धरान नौका गौरव राईको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार रत्नगर नगरपालिका वडा नम्बर 10 अगाडि 22X5674 नम्बरको बसले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको 92P5204 नम्बरको मोटरसाइकललाई आज बिहान ठक्कर दिँदा उक्त दुर्घटना भएको हो। ललाई फकाई भारततर्फ लगिरहेको अवस्थामा 7 वर्षीय बालकालाई धनुषाको सीमावर्ती जटही नाकाबाट उद्धार गरिएको छ। 100 बिघा बस्ने 7 वर्षीय बालिकालाई बेच्नका लागि लगेको आशंकामा सशस्त्र प्रहरी बल जटहीले जनकपुरधाम उपमहानगरपालिका 14 मनोज महतो र भारत मधुबनी जिल्लाका चन्दन रामलाई पक्राउ गरेको छ। यसबारे थप अनुसन्धान जारी छ। हिमाली जिल्ला हुम्लाका सबै निजी तथा सामुदायिक विद्यालय यही माघ 15 गतेबाट सञ्चालनमा आउने भएका छन्। गाउँ कार्यपालिकाको निर्णय अनुसार कोरोना संक्रमणको त्रास कम भएका कारण सबै विद्यालय माघ 15 गतिबाट सुचारू हुन लागेको हुन्। 3 गाउँपालिका रहेको हुम्लामा 77 सामुदायिक तथा निजी विद्यालय रहेका छन्। गत साउन र कार्तिक महिनामा हुम्लाका विद्यालयमा पठन पाठन शुरू भएको भए पनि कोरोना संक्रमित देखिएपछि बन्द भएका थिए। ट्राफिक प्रहरी र नेपाल स्काउटले संयुक्त रूपमा ट्राफिक व्यवस्थापनका लागि काठमाडौँ उपत्यकामा अभियान सञ्चालन गर्ने भएको छ। सो सम्बन्धी आज काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी पहिलो चरणमा काठमाडौँको विभिन्न 15 स्थानमा 7 दिने अभियान सञ्चालन गर्न लागिएको जानकारी गराइएको हो। उक्त अभियानको उद्घाटन गर्नुहुँदै ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई तथा नेपाल स्काउटका आयुक्त लोकबहादुर भण्डारीले काठमाडौँको अव्यवस्थित यातायातलाई व्यवस्थित र चुस्त बनाउने कार्यमा सबै वर्ग र क्षेत्रका नागरिकको सहयोग अपरिहार्य रहेको बताउनुभयो। आगामी वैशाख 17 र 27 गतेका लागि तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कैलाली जिल्लामा आवश्यक तयारी शुरू भएको छ। जिल्लाका 13 स्थानीय तहमा मतदाता नामावली अध्यावधि गर्नेदेखि मतदान स्थलको टुङ्गो लगाउने काम अघि बढ़ाइएको निर्वाचन कार्यालय कैलालीले जनाएको छ। सो सम्बन्धमा हाम्रा कैलाली संवाददाता जगत साहले तयार पारेको रेडियो रिपोर्ट।
जिल्ला निर्वाचन कार्यालय कैलालीका अनुसार निर्वाचनको तयारी स्वरूप अहिले सुरक्षा निकायदेखि राजनीतिक दल तथा सरकारवालासँग छलफल अन्तर्क्रिया गरी आवश्यक गृह कार्य अघि बढाइएको छ। निर्वाचनको तयारी अन्तर्गत सहायक नाम दर्ता अधिकारीका लागि तालिम सञ्चालनदेखि जिल्लाका 13 स्थानीय तहमा यही माघ 15 21 गतेसम्म मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ। जिल्ला निर्वाचन अधिकारी प्रेमराज भट्ट
15 21 मतदाता नामावली दाय विरोधका लागि प्रकाशन गर्ने कार्यक्रम रहेको छ, जसका लागि स्थानीय तह केन्द्र रहेको वडा सचिवहरूलाई अनुरोध गरी परिचालन गर्ने निर्णय बमोजिम नाम दर्ता अधिकारीहरूको तालिम आयोजना गरेका छौँ।
निर्वाचनका लागि यति बेला मतदान स्थल अध्ययनको काम भइरहेको र सबै मतदान स्थलको टुङ्गो लागेपछि निर्वाचन सुरक्षा योजना बनाउने तयारी रहेको स्थानीय प्रशासनले जनाएको छ। कैलालीका प्रमुख जिल्लाधिकारी यज्ञराज बोहरा
मतदान केन्द्रहरूको चाहिँ अवस्था के छ त्यसको स्थलगत अध्ययन गर्दैछौ र मतदान केन्द्र एकिन भइसकेपछि संवेदनशीलता विश्लेषण गर्छौ, त्यो आधारमा हामीले सुरक्षा योजनाहरू बनाउँछौ।
सरकारी निकायले निर्वाचनको तयारी थालेसँगै राजनैतिक दलहरू समेत चुनावी तयारीमा जुटेका देखिन्छन्।
जनतालाई निर्वाचनतर्फ केन्द्रित गर्नको निम्ति नेपाल कम्युनिस्ट पार्टी नेकपा स्थानीय तहदेखि वडा तहसम्मका सबै गतिविधिहरू हामीले सञ्चालन गरेका छौँ।
नेपाली काँग्रेसले निर्वाचनको तयारी पनि गरेर कार्यकर्ताहरूलाई हामीले परिचालन गरिसके।
2074 सालको निर्वाचनमा 231 मतदान स्थल र 538 मतदान केन्द्र कायम गरिएको कैलालीमा 5 प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र रहेका छन्। कैलालीमा हाल मतदाता संख्या बढेर करिब 5 लाख पुगेको निर्वाचन कार्यालयले जनाएको छ। जगत साउथ रेडियो नेपाल धनगढी।
नमस्ते भाउजू, चिया पिउनु भयो?
नमस्ते बाबु, पिउँदैछु। बच्चाहरू के गर्दैछन् त?
सधैँ खेलेर बिताउँथे, हिजो आज पाठशाला सियुजी लिएर पढ्दैछन्। तपाईँको नि?
हाम्रा पनि पाठशाला सियुजीबाटै पढ्दैछन्। आजकल त कति सजिलो भएको छ है। नेपाल टेलिकमले सरकारी स्कुलका 12 कक्षासम्मका विद्यार्थी शिक्षक र अभिभावक समेटेर एकदमै सस्तोमा ग्रुप बनाइदिएको। पाठशाला सियुजीबाट त ग्रुपभित्र जति कुरा गरे पनि हुने, शिक्षा मन्त्रालयले राखेको सजिलै बुझिने पाठ्य सामग्री भएको वेबसाइट खोलेर पढ्न अनि स्कुलबाट ग्रुप एसएमएस पनि पठाउन मिल्ने, कति राम्रो सुविधा है।
अझ यसमा आबद्ध भएपछि त खर्च पनि पालिका मार्फत सरकारले नै तिरिदिने रे।
सबैको लागि, सधैँको लागि
नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
छोटो विश्रामपछि समाचारमा पुनः स्वागत छ। अब केही अन्तर्राष्ट्रिय प्रसंग। राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेजले विश्वमा बढ़दो नवनाजीवाद र गोरा प्रभुत्ववाद अन्त्यका लागि सामूहिक प्रयासको खाँचो रहेकोमा जोड़ दिनुभएको छ। जर्मन तानाशाह हिटलरले शुरू गरेको नाजी शासनकालमा भएको दमन र मानवता विरोधी गतिविधि अन्त्य भएको 76 वर्ष वार्षिक समारोहलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्ने क्रममा महासचिव गुटेरेजले दोस्रो विश्वयुद्धताका नाजीहरूले गरेको दमन र मानवता विरोधी कार्यका बारेमा भावी पुस्तालाई यथार्थ जानकारी दिनुपर्नेमा जोड़ दिनुभयो। जर्मन नाजीहरूले शुरू गरेको यहूदी सखाप अभियान अन्तर्गत 60 लाख यहूदीको हत्या भएको तथ्य युवाहरूलाई बुझाउन सके फेरि विश्वमा रंगभेद र जातिभेद अभियानले महत्व नपाउनेमा समेत जोड़ दिनुभयो। चीनका राष्ट्रपति शी जिनपिङले बाँकी विश्वका नेताले नयाँ शीत युद्ध शुरू गर्न खोजेकोतर्फ सचेत गराउनु भएको छ। उहाँले फेरि पनि कसैलाई धम्क्याउने प्रवृत्ति हावी हुँदै गएकोतर्फ संकेत गर्दै विश्व जगत अनावश्यक विषयमा अल्झिनुभन्दा पछिल्लो समय सबैको टाउको दुखाइरहेको विषय बनेको कोरोना महामारी विरूद्ध सबै एक हुनुपर्नेमा जोड़ दिनुभयो। अमेरिकाका राष्ट्रपति जो बाइडेनले चीनको बढ़दो प्रभाव विरूद्ध माओ मोर्चाबन्दी गर्न शुरू गर्नुभएको आह्वानप्रति तीखो प्रतिक्रिया जनाउने क्रममा राष्ट्रपति शीले विश्वको सामूहिक हितका लागि खुल्ला अर्थनीतिमा जोड़ दिनुभयो। विश्वमा महामारीको रूप लिएको कोरोना भाइरस विरूद्धको खोप अभियान शुरू गरिसकेको युरोपेली राष्ट्रहरूको संगठन ईयूले युरोपमा प्रयोगमा आएको अस्ट्रेजेनिका भ्याक्सिनको बाह्य राष्ट्रमा निर्यातका लागि कड़ा नियम अवलम्बन गर्ने तयारी गरेको छ। ईयूका स्वास्थ्य आयुक्त स्टेल्ला क्रियाडिसेनले 27 राष्ट्र सम्मिलित ईयू संगठनमा आबद्ध सदस्य राष्ट्रका नागरिकलाई पुग्ने खोप जोहो गरिसकेपछि मात्र ईयू बाहिरका राष्ट्रमा खोप निर्यात गर्नुपर्ने बताउनुभयो। युरोपेली राष्ट्रहरूमा प्रयोगमा आएको अस्ट्रेजेनिका र फाइजर बायोएनटेक नाम गरेका खोप सम्झौता बमोजिम उपलब्ध नभएको भन्दै ईयूमा आबद्ध राष्ट्रहरूले गुनासो गर्न थालेपछि ईयूले सदस्य राष्ट्रहरूमा माग अनुसारको आपूर्ति पूरा भएपछि मात्र अन्यत्र निर्यात गर्नुपर्ने बताएका छन्। मध्य अफ्रिकी गणतन्त्र सीएआरमा सेना र लड़ाकु समवेत संघर्ष उत्कर्षमा पुगेको समाचार छ। रसियाको अर्धसैनिक बलको मद्दत लिएर राजधानी बानगुई कब्जा गर्ने कोशिशमा रहेको विद्रोही समूहसँगको भिडन्तमा कम्तीमा 44 लड़ाका मारिएको दावी गरिएको छ। कारमा सशस्त्र विद्रोहमा संलग्न विद्रोही समूहले देशको दुई तिहाई भूभाग कब्जा गर्न सफल भए पनि राजधानी बानगुईमा भने सरकार समर्थित सेनाको नियन्त्रण रहेको बताइएको छ। इटलीका प्रधानमन्त्री गुइसेप्पे कोन्टेले पदबाट राजीनामा गर्नुहुने भएको छ। प्रधानमन्त्री कोन्टेको सरकारले कोरोना भाइरस विरूद्ध राम्रो काम गर्न नसकेको भन्दै उहाँको चर्को आलोचना भएपछि उहाँ पदबाट हट्ने निर्णयमा पुग्नु भएको बताएको छ। अब समाचारको अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। नेपालमा भोलिबाट कोरोना भाइरस विरूद्धको खोप अभियान शुरू हुँदै भारतले 10 लाख खोप अनुदान दिएको प्रति प्रधानमन्त्रीद्वारा आभार व्यक्त। प्रतिनिधि सभा विघटन विरूद्ध अझै शक्तिका साथ लड्ने नेकपा दाहाल नेपाल समूहका अध्यक्ष प्रचण्डको उद्घोष र विश्वमा नयाँ शीतयुद्ध शुरू गर्न खोजेको प्रति चीनका राष्ट्रपति शी जिनपिङको चेतावनी। यसको साथै 3 बजेको समाचार सकियो। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्ते।